تصير. आप देखिए कि आयत नंबर 81 से लेकर 84 तक अल्लाह रब्बुल इज्जत ने अंबियाए कराम से एक अहद लिया और यहां पर जो है उसका जिक्र किया जा रहा है। वइज अखज़ अल्लाहु मीसाक़न नबीयीना व इज, और आप पढ़ ही चुकी हैं कि इज जो है वो उस गुरु को छोटा करके लिखा गया, मुखफ्फिफ मुख्तसिर करके लिखा गया। उस गुरु के मानी होते हैं याद करना, और तुम याद करो उस गुरु, तुम सब याद करो। और कभी कभी आप जब इसका तर्जुमा करते हैं तो जब का उस वक्त का तर्जुमा भी करते हैं, और यहाँ पर क्या है वह इज और याद करो। अखज अल्लाहु, अल्लाह ने लिया मीसा कन नबीना, पैगम्बरों से पुख्ता वादा। अल्लाह रब्बुल इज्जत ने पैगम्बरों से पुख्ता अहद लिया था। मीसाक का लफ्ज आप पढ़ चुकी हैं, वो सा क़ाफ, और इसके माने क्या होते हैं कि रस्सी या जंजीर से बांधना और किसी बात को तहरीर के जरिए से या इकरार के जरिए से पुख्ता करना। तो मीसाकन नबीना, अंबिया से पुख्ता अहद लिया था अल्लाह रब्बुल इज्जत ने। लमा आतैतुकुम मिन किताबिन, लमा जब भी आतैतुकुम, मैं अता करूं तुम्हें, लमा आतैतुकुम जो कुछ भी मैं दू तुम्हें, मिन किताबिन किताब में से, व हिकमतिन और दानाई हिकमत में। अंबिया कराम से अल्लाह रब्बुल इज्जत ने इस बात का अहद लिया था कि मैं तुम्हें किताब में से दानाई हिकमत उसमें से जो कुछ अता करूं। सुम्म जाअकुम, फिर आए तुम्हारे पास रसूलुम मुसद्दिकुन। अब आप देखें कि रसूल के साथ मुसद्दिकुन की सिफ जो है वो बयान की गई है। रसूल यानी पैगंबर, मुसद्दिकुन तस्दीक करता हुआ, तस्दीक करे। तो अगर तुम्हारे पास जो है वो कोई दूसरा रसूल जो है वो तस्दीक करता हुआ आए, लिमा माकुम जो कुछ तुम्हारे पास है, लिमा जो कुछ माकुम तुम्हारे पास है, तो आज जो मैंने तुम्हें किताब और हिकमत और दानी से नवाजा है, कल अगर कोई दूसरा रसूल तुम्हारे पास इसी तालीम की तस्दीक करता हुआ आए तो तुम्हें जो है वो क्या करना होगा। दो बातें जो हैं वो फरमाई, न तो मिनुन्ना बही, तुम्हें जरूर ब जरूर उस पर ईमान लाना होगा। अब आप देखें कि लाम भी लामे ताकीद है, नून पर जो शद नजर आ रही है ना आपको, ये भी ताकीद के लिए आई है, तो दो ताकीद जमा हो गई। तो इसको कहते हैं ताकीद दर ताकीद, न तो मिनुन्ना, तुम जरूर ब जरूर उस पर ईमान लाओगे या तुम्हें ईमान लाना होगा। अब आप देखें कि आगे बही की जमीर है, तो बही से मुराद क्या है कि रसूल पर ईमान लाना होगा, और रसूल जो है वो जिस तालीम की तस्दीक करे कि जो कुछ तुम्हारे पास पहले से मौजूद है उसकी वो तस्दीक करे, तो तुम्हें उस पर जो है वो ईमान लाना होगा। दूसरी बात, वला तंसुरुन्नहु, और तुम्हें जरूर ब जरूर जो है वो उसकी मदद करना होगी। तो नून स्वाद रा नसरा, इसके मानी होता है मदद करना। लाम लामे ताकीद है और नून पर जो शब्द है ये भी ताकीद के लिए आया है, इसको नून ताकीद कहते हैं। तो तुम्हें जरूर इसकी मदद जो है वो करनी होगी। अब आप देखिए कि यहाँ पर जो है ये बात बताई जा रही है कि हर पैगंबर से इस बात का अहद लिया गया था, हर पैगंबर से इस बात का अल्लाह रब्बुल इज्जत ने वादा लिया था कि इसकी जिंदगी और दौरे नबूवत में अगर कोई दूसरा नबी आएगा तो उस पर ईमान लाना होगा और उसकी मदद करना जरूरी होगी। अब जरा तसव्वुर करें कि एक नबी की मौजूदगी में जो है एक नया नबी आ जाता है, तो जो पहले से नबी मौजूद है उस नबी को नए नबी पर ईमान लाना जरूरी है। तो जब नबी को नए नबी पर ईमान लाना जरूरी है, तो आप सोचें कि दूसरी तमाम उम्मतें जो हैं उनकी भी ये जिम्मेदारी बन जाती है कि वो उस नए नबी पर जो है वो ईमान लाएं। और यहाँ पर जो है ना रसूल मुसद्दिकुन, इसको आप सर्कल कर लें, और इससे ये बात कहने के बाद कि तस्दीक करने वाला रसूल, तो कौन सा फिर रसूल मुराद है? मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, क्योंकि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में तमाम नबियों से वादा लिया गया था कि अगर इनके दौर में जो है वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आ जाएं तो पहले अंबिया को अपनी नबुवत खत्म करके इन पर ईमान लाना होगा। और जब दूसरे नबियों को ईमान लाना जो है वो जरूरी है, तो फिर आप सोच लीजिए कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में जो यहूदो नसारा मौजूद थे तो उनके लिए और जरूरी हो जाता था कि वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाएं, आपकी तालीमात पर ईमान लाएं। मैं आपको एक वाकया सुनाती हूँ कि एक मरतबा हजरत उमर रजी अल्लाह ने तौरात के औराक पढ़ रहे थे तो नबी सल्लल्लाहु अलैहि वसल्लम ये देखकर गजबनाक हुए और फरमाया, कसम है उस जात की जिसके हाथ में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है, अगर मूसा अलैहिस्सलाम भी जिंदा होकर आ जाएं और तुम मुझे छोड़कर इनके पीछे लग जाओ तो यकीनन गुमराह हो जाओगे। इसे मुसनद अहमद ने रवायत किया है। तो बहरहाल अब कयामत तक जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इत्तबा करना है। तो ये है जिसका वादा जो है वो अंबिया से लिया गया कि तुम्हें ईमान भी लाना होगा और इनकी मदद भी करनी होगी। क़ाला अक़ररतुम, ये बात पूछकर, ये बात कहकर फिर अल्लाह रब्बुल इज़्ज़त ने उनसे पूछा, अक़ररतुम, कि क्या तुम इसका इकरार करते हो? व अख़ज़तुम, और क्या तुम जो है वो उठाते हो? अला ज़ालिकुम, इस सारी बात पर, इस रही भारी जिम्मेदारी, इस रही जो है वो कौलो करार या मेरा जिम्मा। और आप ये पीछे पढ़ चुकी हैं पहले पारे के इख्तिताम पर कि इसरी जो है कि हम पे वो बोझ ना डाल जैसे तूने पहले लोगों पे डाला। फिर आप देखें कि हमजा स्वाद रा जो है इसके दो मानी आपने पढ़े थे, नंबर एक गिरा लगाना, नंबर दो किसी चीज को जबरदस्ती रोक लेना। तो ये लफ्ज जो है वो कौल करार बोझ जिम्मेदारी के लिए इस्तेमाल किया जाता है। तो अल्लाह रब्बुल इज्जत ने नबियों से पूछा कि क्या तुम जो है वो मेरी तरफ से फिर अहद की भारी जिम्मेदारी लेते हो? क्या तुम मेरी तरफ से अहद की भारी जिम्मेदारी लेते हो? कालू अकरना, उन्होंने कहा हाँ हम इकरार करते हैं। फिर अल्लाह रब्बुल इज्जत ने फरमाया, कौल फशहदू अना मअकुम मिन अश्शाहिदीन, अच्छा तो गवाह रहो और मैं भी तुम्हारे साथ गवाह हूं। فَمَن تَوَلَّى بَعْدَ ذَلِكَ فَأُولَٰئِكَ هُمُ الْفَاسِقُونَ، इसके बाद जो अपने अहद से फिर जाए फिर वही जो है वो फासिक हैं। अब यहाँ पर अहले किताब को ये बताया जा रहा है कि अगर जो है अहले किताब अल्लाह के अहद को तोड़ते हैं, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का इनकार करते हैं, तो ये उस वादे की मुखालफत कर रहे हैं जो इनके नबियों से लिया गया था। और अगर ये इनकार करें तो फिर कैसे? फाउलाइका हुमुल फासिकून, तो फिर यही लोग जो है वो फासिक हैं। और फासिक कौन होता है? जो अल्लाह की अतात की हदों से निकल जाए। और आपको ये बात याद ही होगी कि एक अहद तो मुसलमानों से और तमाम रूहों से जो लिया गया था, बल्कि मुसलमान नहीं तमाम रूहों से लिया गया था आलमे अरवाह में, अलस्तु बिरब्बिकुम, और एक तो वो अहद है। और दूसरा आयत जो है यहाँ पे नबियों के अहद का जिक्र किया जा रहा है कि जिन्हें दूसरे नबियों पर जो है वो ईमान लाना है, और नबियों के साथ फिर उनकी जो उम्मतें हैं उन पर भी वो अहद की जिम्मेदारी जो है वो बन जाती है। अफा गैर दीन इल्लाही, तो क्या बस सवाए अल्लाह के दीन के यबगूना वो चाहते हैं? बगा यबगी का मतलब होता है चाहना, और जैसे बगावत के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है और किसी चीज को चाहने के लिए भी इस्तेमाल होता है। तो अब क्या ये लोग अल्लाह की अतात का तरीका छोड़कर कोई और तरीका चाहते हैं? यहाँ पे सवालिया अंदाज है, और सवालिया अंदाज हमेशा जो है वो सोचने समझने पर जो है वो आमादा करता है। अल्लाह रब्बुल इज्जत पूछ रहे हैं कि अब क्या जो है वो अल्लाह के दीन को, और अल्लाह का दीन क्या है, अल्लाह की अताअत का तरीका क्या है, दीन इस्लाम, तो क्या अल्लाह के दीन को छोड़कर ये कोई और तरीका चाहते हैं? अफा गैर दीन अल्लाह यबगून। अजीब बात है कि ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम पर ईमान नहीं ला रहे। वलहू अस्लम मन फिस्समावाति वल अर्द, हालांकि आसमानो जमीन की सारी चीजें जो हैं, आसमानो जमीन की सारी चीजें अल्लाह की अताअत कर रही हैं। अस्लमा, उन्होंने इस्लाम कबूल कर लिया है। इस्लाम तमाम कायनात का दीन है। आखिर इस्लाम और पैगंबरे इस्लाम से जो है वो फरार का मकसद क्या है? क्योंकि ये जो दीन इस्लाम है, ये तमाम नबियों का, तमाम रसूलों का, पूरी कायनात का दीन, हत्ता के सूरज चांद सितारे हवा आसमान जमीन सब जो है वो इसी दीन के पैरोकार हैं। और इस दीन की हकीकत क्या है? असलम, अपने आप को अल्लाह के हवाले कर देना। इसको आप सर्कल कर लें कि अपने आप को अल्लाह के हवाले करना। वलहू असलम, अल्लाह के सुपुर्द करना, पीयर प्रेशर के नहीं, सोसाइटी के नहीं, खानदान रस्मो रवाज, अपना नफ्स, अपने दोस्त, उसके नहीं। वलहू असलमा, अल्लाह के लिए जो है ना, अल्लाह के अपने आप को सपोर्ट कर देना। और कौन सपोर्ट करता है और किसने सपोर्ट किया? मन फिस समावाति वल अर्दी, जो कुछ आसमानों में है और जो कुछ जमीन में है, सब अल्लाह की अताअत कर रहे हैं। तौअन व करहन व इलैही युरजऊन, चाहते ना चाहते हुए। तौअन जो है ये इसके मानी होते हैं अताअत करना और खुशी से करना, रजामंदी से जो है वो अपने आप को जो है वो हवाले कर देना। और करहन जो है कराह से, ना चाहते हुए, ना पसंदीदगी से, जबरदस्ती। तो चाहते ना चाहते हुए कायनात का जर्रा जर्रा जो है वो अल्लाह की अताअत कर रहा है। जैसे सूरज जो है उसका एक ही काम है कि सुबह निकलना है, शाम को गुरूब होना है। हवाओं को क्या करना है? बस चलना है। सितारों को जो है वो चमकना है, फिर डूब जाना है। यही चांद का हाल है और यही कायनात का जर्रा जर्रा जो है वो अल्लाह ताला की अताअत कर रहा है। अल्लाह अल्लाह ताला के उन्होंने अपने आप को हवाले कर दिया, फरिश्तों ने, नबियों ने, फिर कायनात की एक एक चीज ने, वो अल्लाह के रंग में रंग गए हैं। यही इस्लाम है, यही सिबगतुल्लाह है, ये है अल्लाह का दीन, यही मजहब जो है जब तमाम नबियों का और तमाम कायनात का रहा, तो अब जो है वो तमाम इंसानों को, वो अहले किताब हों या वो जो है वो यहूदो नसारा हों या फिर जो है वो मुसलमान हो, उन्हें क्या करना चाहिए? उन्हें अल्लाह की तरफ जो है वो रुजू करना चाहिए। वह इलैही युर्जाउन, यहाँ पे इस हकीकत की तरफ इशारा किया गया है कि लोगों, जिंदगी में अल्लाह के कानून से फरार की कोई राह नहीं है। और दुनिया में इंसान जो है ना वो अल्लाह से दौड़कर भागकर फरार हासिल करके कहीं नहीं जा सकता। और अगर वो ये समझता है नादान कि मैं मर कर जो है मेरा पीछा छूट जाएगा, तो मर के भी पीछा नहीं छूटता। वो मर के कहाँ जाता है? अल्लाह ही के पास जाता है, वो अपने आप को उसी के हवाले करता है। अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, मर के भी चैन ना पाया तो किधर जाएंगे? वह इलैही युर्जऊन, तो ये बात बता रही है कि मरना है और अल्लाह के पास जाना है, तो उसकी तैयारी करो। कुल आमन्ना बिल्लाही वमा उन्जिला अलैना, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, आप कह दीजिए कि हम अल्लाह को मानते हैं। अमन्ना बिल्लाही, हम अल्लाह पर ईमान लाए। वमा उन्जिला अलैना, और जो कुछ जो है वो हम पर नाजिल किया गया, हम उस तालीम को भी मानते हैं। वमा उन्जिला अला इब्राहिम व इस्माइल व इसहाक व याकूब वल अस्वाती वमा ऊतिया मूसा व ईसा व नबियून मिन रब्बिहिम। अब आप देखें कि यहाँ पर अंबिया की एक फहरिस्त गिनवाई है, और हम जो है वो उस पर भी ईमान लाते हैं जो नाजिल किया गया इब्राहिम अलैहि इस्लाम पर, इस्माइल अलैहि इस्लाम, इसहाक अलैहि इस्लाम, याकूब अलैहि इस्लाम, वल असबाती। असबाती आप पहले भी पढ़ चुकी हैं, सीन बा तो इसका रूट है। इसके लफ्जी मानी है बढ़ना, फलना, फूलना। ये लफ्ज औलाद के लिए इस्तेमाल किया जाता है, कबीले के लिए भी ये लफ्ज इस्तेमाल होता है, जैसे पोते, नवासे। लेकिन कुरान में खास तौर पर इसका इस्तेमाल जो है वो याकूब अलैहिस्सलाम की औलाद के लिए जो है वो हुआ है। तो जब भी आएगा वल याकूब वल असबाती, तो याकूब अलैहिस्सलाम और औलादे याकूब। वमा ऊतिया, और जो कुछ दिया गया, موسیٰ علیہ السلام و عیسیٰ اور عیسیٰ علیہ السلام و نبیونا اور دوسرے تمام پیغمبروں کو میرے ربہم ان کے رب کی طرف سے. تو رسول اللہ صلی اللہ علیہ وسلم اس کو مانتے ہیں اور رسول اللہ پر ایمان لانے والے بھی سب, کیونکہ کل آمنا جمع کا صیغہ استعمال کیا گیا ہے. تو آپ کی اطاعت کرنے والے بھی جو ہے وہ سب پر ایمان لاتے ہیں. لا نفرق بین احد منہم, ہم ان کے درمیان فرق نہیں کرتے. مسلمانوں کا طریقہ کیا ہے؟ مسلمانوں کا طریقہ یہ نہیں ہے کہ کسی نبی کو مانے اور کسی کو نہ مانے, کسی کو جھوٹا کہیں اور کسی کو سچا. دنیا میں جہاں بھی جو اللہ کا بندہ بھی اللہ کی طرف سے حق لے کر آیا ہے, مسلمان اس کی گواہی دیتے ہیں. وَنَحْنُ لَهُ مُسْلِمُونَ, اور ہم اللہ ہی کے جو ہے وہ تابع فرمان ہیں. اب آپ دیکھیں کہ یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ ہم اللہ ہی کے سپرد کرتے ہیں, ہم اپنے آپ کو اللہ کے حوالے کرتے ہیں. میں آپ سے پوچھتی ہوں کہ آپ نے اپنا آپ اللہ کے حوالے کر دیا؟ اپنی جوانی, اپنی مرضی, اپنی صلاحیتیں, اپنے اوقات, اپنے پیسے, اپنا گھر, اپنی گاڑی, اپنی اولاد. اب اپنے آپ سے پوچھیں کہ کیا میں نے اپنے اوپر جو ہے اس چیز کو نافذ کر لیا؟ وَإِلَيْهِ يُرْجَعُونَ وَنَحْنُ لَهُ مُسْلِمُونَ. پھر اس کے بعد آیت 85 میں جو ہے وہ بڑی اہم بات جو ہے وہ کہی گئی ہے, اور وہ کیا ہے؟ وَمَنْ يَبْتَغِ غَيْرَ الْإِسْلَامِ دِينًا فَلَنْ يُقْبَلَ مِنْهُ. اب جو کوئی اس دین کے سوا جو ہے وہ کوئی اور طریقہ اختیار کرنا چاہے گا, اگر کوئی شخص جو ہے وہ اسلام کے سوا کوئی اور دین اختیار کرنا چاہے گا, فَلَنْ يُقْبَلَ مِنْهُ, تو اس کا وہ طریقہ ہرگز قبول نہیں کیا جائے گا. اب آپ دیکھ لیجئے, یبتغی جو ہے یہ پہلے بھی آپ پڑھ چکی ہیں, بغا یبتغی, اس کے معنی ہوتے ہیں چاہنا. فَلَنْ يُقْبَلَ مِنْهُ اور لن جو ہے نا یہ نفی میں تاکید کے معنی پیدا کرتا ہے, بس ہرگز اس سے جو ہے وہ قبول نہیں کیا جائے گا. وَهُوَ فِي الْآخِرَةِ مِنَ الْخَاسِرِينَ, اور وہ آخرت میں جو ہے وہ ناکام ہوں گے, نا مراد ہوں گے. اب آپ دیکھیے کہ پچھلی آیات میں آپ نے یہی بات پڑھی کہ اللہ جو ہے وہ رب ہے, اسلام کے سوا کوئی دین نہیں, تمام انبیاء برحق ہیں, اور یہ آیت نمبر 85 میں بھی یہی بات بتائی جا رہی ہے کہ اسلام کے سوا کوئی دین قبول نہیں کیا جائے گا. تو اسلام کیسی حقیقت ہے؟ عالمگیر حقیقت ہے, مکمل دین ہے, اور جو ہے وہ ایک ہی پھر ہماری ذمہ داری بنتی ہے کہ ہم اسلام جو ہے اس پر عمل کریں, اس کو نافذ کریں, کیونکہ اللہ اس کے سوا کوئی اور دین, کوئی اور عزم قبول نہیں کرے گا. جیسے بعض لوگ کہتے ہیں کہ موجودہ دور میں جو چلو تم ادھر کو ہوا ہو جدھر کی, اور بعض لوگوں کا یہ خیال ہے کہ نیا ہے دور, پرانے چراغ جو ہے وہ گل کر دو. تو یہاں پہ ہی بتایا جا رہا ہے کہ اصل چراغ جو ہے نا وہ دین اسلام ہے, اس کے سوا اللہ رب العزت کوئی قبول نہیں کرے گا. اور اگر کوئی جو ہے اسلام سے ہٹ کر کچھ اختیار کرنا بھی چاہے گا تو وہ آخرت میں جو ہے وہ ناکام ہوگا, نا مراد ہوگا. اللہ اس کو جب قبول ہی نہیں کرے گا تو اسے جو ہے وہ اس بات کا کوئی اجر بھی نہیں ملے گا. تو یہ آیات جو ہیں یہ ڈرانے والی ہیں, یہ آیات بتاتی ہیں کہ سب جو ہیں وہ اللہ ہی کے جو ہیں وہ فرما بردار ہو جائیں. پھر اس کے بعد فرمایا كَيْفَ يَهْدِ اللَّهُ قَوْمًا كَفَرُوا بَعْدَ إِيمَانِهِمْ, کیسے ہو سکتے ہیں کہ اللہ ان لوگوں کو ہدایت بخشے؟ کن لوگوں کو؟ کفرو, جنہوں نے کفر کیا, بعد ایمانہم, بعد ایمانہم ایمان لانے کے بعد, تو جنہوں نے نعمت ایمان کو پا لینے کے بعد پھر کفر اختیار کیا, تو اللہ جو ہے نا پھر انہیں جو ہے وہ ہدایت نہیں دے گا. وَشَاهِدُوا, اور وہ اس پہ گواہی بھی دے چکے ہیں. کس بات پر؟ ان الرسول حق وجاءهم البینات, کہ یہ رسول حق ہے اور ان کے پاس روشن ہدایات, روشن نشانیاں آ چکی ہیں. کہتے ہیں کہ مدینے میں ایک آدمی تھا جو پہلے مسلمان تھا, پھر مرتد ہوا اور مشرکوں سے جا ملا. اب نادم تھا, شرمندہ تھا کہ کیا میری توبہ قبول ہو سکتی ہے. تو اب یہاں پر جو ہے یہی بات جو ہے وہ بتائی جا رہی ہے کہ جو شخص ایمان لانے کے بعد پھر کفر کرتا ہے, حالانکہ وہ اس بات پر گواہی دے چکا ہے کہ رسول جو ہے وہ برحق ہے اور رسول کے پاس جو ہے وہ روشن نشانیاں آ چکی ہیں، تو اللہ تعالیٰ کہتے ہیں کہ پھر آخر اللہ اس کو کیسے ہدایت دے؟ اللہ لا یہدی القوم الظالمین، اور اللہ رب العزت جو ہے وہ ظالموں کو تو ہدایت نہیں دیا کرتا. دراصل اس آیت میں جو ہے وہ اس کو جو ہے وہ تنبیہ کی جا رہی ہے، اس کو جو ہے وہ ڈرایا جا رہا ہے. اور مزید فرمایا کہ اولئک جزاؤہم، کہ ایسے جو ظالم ہیں، پیچھے کہا نا کہ اللہ ظالموں کو ہدایت نہیں دیا کرتا، یہ ظالم کون ہے؟ مرتد ہونے والے، دین کو قبول کرنے کے بعد اس کو چھوڑنے والے. اولئک جزاؤہم، تو ایسے لوگوں کا بدلہ ہے کیا؟ ان علیہم لعنت اللہ والملائکۃ والناس اجمعین. یہاں پہ تین لوگوں کی لعنت کا ذکر کیا گیا ہے، نمبر ایک اللہ رب العزت کی، نمبر دو فرشتوں کی، اور نمبر تین تمام انسانوں کی. مناس اجمعین، تمام انسانوں کی لعنت ہے. اور لعنت کا مطلب کیا ہوتا ہے؟ کہ کسی کے لیے جو ہے وہ رحمت سے محرومی کی جو ہے نا دعا کرنا، یعنی اس کے لیے جو ہے یہ بد دعا کرنا کہ جو ہے وہ بس اس پر لعنت ہو، کہ وہ اللہ کی رحمت جو ہے نا وہ اس میں نہ آئے. تو یہاں پہ یہی بات جو ہے یہ بتائی جا رہی ہے کہ پہلی چیز کہ اس کا بدلہ یہ ہے کہ اب اللہ فرشتوں اور تمام انسانوں کی پھٹکار ہے. دوسری بات خالدین فیہا، کیسی حالت میں وہ ہمیشہ رہیں گے، ہمیش کی. یہ کیا ہے؟ یہ بھی ایک جو ہے وہ مزید جو ہے وہ تنبیہ ہے. پھر تیسری بات لا يخفف عنهم العذاب ولا هم ينظرون، نہ ان کی سزا میں کمی ہوگی. يخفف خافافا، ہلکا ہونا، مادی اور معنوی لحاظ سے کمی کرنا. تو لا يخفف عنهم، نہیں کمی کی جائے گی ان سے، العذاب عذاب کی، ولا هم ينظرون، اور نہ ہی انہیں مہلت دی جائے گی. تو نون زوئے را، نظر کا مطلب ہوتا ہے نا جیسے دیکھنا، تو اسی سے انتظار بھی ہے، تو اسی سے یہ لفظ جو ہے یہ مہلت کے لیے بھی استعمال کیا جاتا ہے. اب یہاں پر جو ہے بتایا جا رہا ہے کہ جو مرتد ہیں ان کی توبہ قبول، ان کے لیے عذاب جو ہے وہ اس کی کمی نہیں کی جائے گی اور نہ ہی مہلت دی جائے گی. اب مزید آیت نمبر 89 جو ہے، اب یہاں پہ کہا جا رہا ہے جو 89 نمبر آیت ہے کہ الا الذین تابوا من بعد ذلک واصلحوا، مگر وہ لوگ جو توبہ کر لیں. اب تابو کا کیا مطلب ہے؟ تابو کا مطلب یہ ہے کہ مرتد جب وہ ہو گیا، اب اس کے بعد جب اسے اپنی غلطی کا احساس ہوا اور وہ اللہ سے توبہ استغفار کرتا ہے، تابو لوٹ آتا ہے. اور تابو توب کی حقیقت کیا ہے؟ کہ انسان غلط راستوں سے جو ہے پھر سیدھے راستے کی طرف آ جائے. تو جو گناہ کر رہا تھا، جو غلطی کر رہا تھا، اس کو جو ہے پھر وہ چھوڑ دے. یہاں پہ بتایا جا رہا ہے کہ اب وہ جو ہے وہ توبہ کر لیتا ہے، تو توبہ کا جو دروازہ ہے نا ہر وقت انسان کے لیے کھلا ہوا ہے. وہ توبہ مراد نہیں ہے جو انسان جو ہے جب موت دیکھ لیتا ہے تو توبہ کرتا ہے. اور قرآن میں اللہ تعالیٰ نے بار بار توبہ کی اہمیت اور قبولیت کو بیان کیا ہے، جیسے سورۃ شورا میں فرمایا وَهُوَ الَّذِي يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ، کہ وہ اپنے بندوں سے توبہ جو ہے اس کو قبول کرتا ہے. سورۃ شورا آیت نمبر 25. کسی طرح سورۃ توبہ آیت 104 میں فرمایا أَلَمْ يَعْلَمُوا أَنَّ اللَّهَ هُوَ يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ، کیا انہوں نے نہیں جانا کہ اللہ تعالیٰ اپنے بندوں کی توبہ قبول کرتا ہے؟ تو جو اصل توبہ ہے وہ کیا ہے؟ کہ انسان اپنی زندگی میں جو ہے نا توبہ کرے شعور کے ساتھ. اور یہاں پہ بھی کہا جا رہا ہے کہ الا الذین تابوا، وہ لوگ جو کہ توبہ کر لیں، من بعد ذالک، اس کے بعد. اب اس نے مرتد ہو گیا لیکن اسے اپنی غلطی کا احساس ہو گیا، تو اگر وہ توبہ کر لیتا ہے واصلحوا، اور اپنے طرز عمل کی اصلاح کر لیں. اب خالی توبہ مراد نہیں ہے، بلکہ اس کے ساتھ ہی کہا جا رہا ہے کہ اس کے ساتھ اس کو اپنے عمل کی اصلاح بھی کرنی ہوگی، کہ جس چیز کا اس نے انکار کیا تھا اب اس سے اس کو پھر سے پلٹنا ہوگا. اب اس کو نیک عمل کرنے ہوں گے اور اپنی جو غلطیاں ہیں اس کی تلافی کرنی ہوگی. جو مخالفت کر رہا تھا دین کی، اسلام کی، اسے رکنا ہوگا، اپنے اعمال اور افعال کی اصلاح کرے. اب مسلمانوں اور اسلام کا خیرخواہ بن کر ان کے ساتھ تعاون کرنے لگے، تو پھر اللہ رب العزت کیا کریں گے؟ فَإِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ، تو بے شک اللہ ایسے لوگوں کے لیے بخشنے والا اور رحم فرمانے والا ہے. अब आप देखिए कि आयत नंबर 86 में आपने पढ़ा कि अल्लाह ताला कह रहे हैं कि ऐसा कैसे हो सकता है कि जो शख्स हदायत पाने के बाद, नेमत ईमान पाने के बाद जो है वो फिर जो है वो कुफर इख्तियार करे, तो अल्लाह उसको कैसे हदायत दे सकता है। और फिर आगे सख्त जो है वो उसके लिए सजा भी बताई गई, हमेशा की सजा, और फिर लानत भी तमाम लोगों की। अब यहाँ पे कहा जा रहा है लेकिन अगर वो तौबा करें और इस्लाह कर लें तो फिर अल्लाह उसके लिए बख्शने वाला और रहम करने वाला है। तो तमाम उलमा का इस बात पर इजमा है कि काफिर और गुनाहगार की तौबा कबूल की जाएगी। और इसी तरह जो है वो जो मुर्तद है ना, अल्लाह रब्बुल इज्जत जो है वो उसकी भी तौबा जो है वो कबूल कर लेंगे अगर वो अपनी गलती का जो है वो इस्लाह कर लेता है। फइन्नल्लाह गफूर रहीम, बस बेशक अल्लाह बख्शने वाला और रहम करने वाला है। इन्नल्लज़ीना कफरू बादा ईमानहिम, मगर वो लोग जिन्होंने कुफर किया ईमान लाने के बाद, थुम्म इज़दादू कुफरन, फिर अपने कुफर में बढ़ते चले गए। इज़दादू जो है ज़े या दाल, बढ़ना बढ़ाना, ज़ियाती उर्दू में भी आप कहती है ना, थुम्म इज़दादू कुफरन, फिर वो कुफर में बढ़ते चले गए, इनकार में आगे ही आगे चलते चले गए। लन तुक़बला तौबतुहुम, इनकी तौबा हरगिज कबूल नहीं की जाएगी। वउलाइका हुमुद्दालून, ऐसे लोग तो पक्के गुमराह हैं। दुआद लाम लाम दलल गुमराही के लिए आता है और रास्ता भूल जाने के लिए भी आता है। कहा कि ऐसे लोग तो पक्के गुमराह हैं। इन्नल्लज़ीन कफरू वमातू वहुम कुफार, यकीन रखो जिन लोगों ने कुफर किया, वमातू और उन्होंने जान दे दी, मर गए, वहुम कुफारुन और वो काफिर ही थे, कुफर की हालत में वो मर गए। फलन युकबल मिन अहदिहिम मिलुल अर्दि ज़हबा, फलन युकबल, बस हरगिज कबूल नहीं किया जाएगा, मिन अहदिन उनमें से किसी एक से भी, तो उनमें से किसी एक से भी कबूल नहीं किया जाएगा। क्या मिलुल अर्दि ज़हबा, जमीन भर सोना। अब आप देखें कि मीम लाम हमजा जो है इसके मानी होते हैं भरा हुआ होना, तो अल मलाउ सरदारों को भी कहते हैं कि वो रोब से भरे हुए हैं या जिस महफिल में बैठते हैं उस महफिल को वो महफिल भरी हुई लगती है। और इसी तरह बर्तन में पानी डाल दिया जाए तो उसके लिए भी इस्तेमाल होता है कि बर्तन भरा हुआ है। इसी तरह जमीन जो है पूरी की पूरी जमीन अगर वो सोने से भर जाए तो उसके लिए भी इस्तेमाल किया जाता है कि मिल उल अर्दी, जमीन भर, जमीन भरी हुई है किससे, जहाबन सोने से। तो अब ऐसे लोग जो हैं वो जमीन जितनी जमीन है ना इतना ही सोना वो देना चाहें, क्यों, भला विफ्तदा बही, ताकि वो जो है वो जो दर्दनाक सजा है ना उससे बच सके। उलाइका लहुम अजाबुन अलीम, तो उनके लिए जो है वो दर्दनाक अजाब है। वमा लहुम मिन नासिरीन, और वो अपना कोई मददगार जो है वो नहीं पाएंगे। अब आप देख लीजिए यहां पर जो है वो कुफर करने वाले और कुफर में आगे ही आगे जो है वो जो बढ़ते चले जाने वाले लोग हैं उनका यहाँ पे अंजाम बताया जा रहा है कि अगर कुफर की हालत में उनको मौत आ जाती है तो वो अपने आप को जो है कयामत के दिन जब देखेंगे सजा और अजाब देखेंगे और अपने आप को जो है वो अल्लाह के अजाब से बचाने के लिए जमीन भर भी सोना जो है वो फिदिये में, फिदिया का मतलब होता है बदला, ये पहले भी आप पढ़ चुके हैं कि फिदिये के मानी होते हैं बदला, तो वो जमीन भर सोना जो है वो फिदिये में देना चाहेंगे तो अल्लाह रब्बुल इज्जत जो है वो उसके कबूल नहीं करेंगे। इस सिलसिले में एक बड़ी जो है वो जबरदस्त हदीस आती है कि अल्लाह ताला कयामत वाले दिन एक जहन्नमी से कहेगा कि अगर तेरे पास दुनिया भर का सामान हो तो क्या तू उसे अजाब नार के बदले देना पसंद करेगा, वो कहेगा हाँ। फिर अल्लाह ताला फरमाएगा मैंने दुनिया में तुझसे इससे कहीं ज्यादा आसान बात का मुतालबा किया था कि मेरे साथ शिर्क न करना, मगर तू शिर्क से बाज ना आया। इसे बुखारी मुस्लिम मुस्नद अहमद ने रवायत किया है। अब आप देख लें कि बाज लोग दुनिया में बहुत अच्छे अमल करते हैं लेकिन वो काफिर हैं तो उनके कुफर की वजह से वो सारे अमल जो है वो जाया हो जाएंगे। अब्दुल्ला बिन जुदान के बारे में पूछा गया, ये बहुत ही नेक इंसान था, बड़ा सिला रहमी करने वाला और गरीब नवाज, मेहमान नवाज। तो अब्दुल्ला बिन जुदान के बारे में पूछा गया कि वो मेहमान नवाज, गरीब परवर था और गुलामों को आजाद करने वाला था, क्या ये अमाल उसे नफा देंगे। نبی صلی اللہ علیہ وسلم نے فرمایا نہیں، کیونکہ اس نے ایک دن بھی اپنے رب سے اپنے گناہوں کی معافی نہیں مانگی تھی۔ تو یہ ہے صحیح مسلم کی روایت۔ تو آپ دیکھ لیں کہ اگر کوئی شخص جو ہے وہ اللہ کے پاس زمین بھر سونا فدیے میں دینا چاہے کہ میں جہنم کے عذاب سے بچ جاؤں، تو یہ ممکن نہیں ہوگا کہ عذاب سے بچ سکے۔ پہلی بات تو یہ ہے کہ اس کے پاس جو ہے وہاں پہ کچھ ہوگا ہی نہیں، صحیح بات ہے نا، کہ وہاں کسی کے پاس کچھ تو ہوگا ہی نہیں۔ بالفرض اگر اس کے پاس دنیا بھر کے خزانے ہوں، اور وہ اتنا سخت وقت ہوگا، اتنا حسرت ناک وقت ہوگا کہ وہ چاہے گا کہ ان خزانوں کو دے کر اللہ کے عذاب سے چھوٹ جائے، تو یہ فدیہ، یہ فدیہ، یہ معاوضہ اسے قبول نہیں کیا جائے گا۔ سورۃ البقرہ آیت 123 میں آپ پڑھ چکی ہیں، وَلَا يُقْبَلُ مِنْهَا عَدْلٌ وَلَا تَنْفَعُهَا شَفَاعَةٌ، اور یہاں پہ بھی یہی بات ہے کہ فَلَن يُقْبَلَ مِنْ أَحَدِهِمْ مِلْءُ الْأَرْضِ ذَهَبًا وَلَا يُفْتَدَى بِهِ أُولَئِكَ لَهُمْ عَذَابٌ أَلِيمٌ، ایسے لوگوں کے لیے دردناک سزا ہے۔ وَمَا لَهُمْ مِنْ نَاصِرِينَ، اور وہاں پہ وہ کوئی مددگار جو ہے وہ نہ پائیں گے، تو ان کا کوئی مدد کرنے والا بھی نہیں ہے، اور نہ ہی جو ہے وہ کسی طرح اس مشکل سے جو ہے وہ نکل سکتے ہیں۔ تو آپ ذرا تصور کریں کہ کفر، شرک جو ہے وہ، انبیاء کا انکار اور اللہ کی تعلیمات کا انکار جو ہے وہ انسان کو کتنے بڑے بڑے جو ہے وہ مسائل اور مشکلات میں جو ہے وہ دھکیل دے گا، کہ وہاں پہ جو ہے صرف اور صرف جو ہے وہ اللہ کا عذاب ہوگا۔ الحمدللہ ہمارا تیسرا پارا جو ہے وہ مکمل ہوا۔ اب دیکھنا یہ ہے کہ تیسرے پارے سے آپ نے کیا سیکھا۔ اب آپ دیکھیے کہ تیسرے پارے میں جو ہے وہ بالکل آغاز میں جو ہے وہ انبیاء، تمام انبیاء پر جو ہے وہ ایمان لانا سیکھا، ان کی عزت، ان کا احترام، یہ ساری بات جو ہے وہ سیکھی۔ پھر جو ہے وہ دوسری بات کیا تھی کہ انفاق کی ترغیب بھی، اور پھر توحید کا تصور جو آیت الکرسی کی شکل میں جو ہے وہ آپ نے پڑھا۔ پھر اس کے بعد توحید اور آخرت اور دعوت حق کے تین مشاہدات جو تھے وہ آپ نے پڑھے۔ پہلی مثال تھی نمرود بادشاہ کی، پھر اس کے بعد دوسری مثال ایک اجڑی ہوئی بستی کی، پھر اس کے بعد جو ہے وہ تیسری مثال حضرت ابراہیم علیہ السلام کی۔ اور ان تمام مثالوں سے جو ہے وہ ایک ہی بات جو ہے وہ سمجھی کہ اللہ برحق ہے، آخرت آ کر رہے گی، اور اللہ کی جو ذات اور صفات ہیں ان کا صحیح فہم حاصل کر کے، ادراک کر کے جو ہے وہ یقین محکم کا درجہ حاصل کرنا چاہیے، اور پھر ایمان کے تقاضے جو ہے وہ پورے کرنے چاہیے۔ پھر اس کے بعد آپ نے انفاق کی بھی تین مثالیں پڑھی، انفاق کی بھی تین مثالیں پڑھی، اور تینوں مثالیں جو ہیں وہ بڑی ہی خوبصورت تھی۔ اور ان مثالوں میں آپ نے کیا پڑھا؟ ایک تو یہ کہ جب اللہ کے راستے میں نیک نیتی کے ساتھ مال خرچ کیا جاتا ہے تو ایک دانہ جو ہے وہ 700 دانے جو ہے 700 گنا ہوتا ہے، کہ ایک ڈالر کا اجر 700 گنا ملتا ہے۔ پھر دوسری بات جو ہے یہ پڑھی کہ وہ لوگ جو اللہ پر ایمان نہیں رکھتے، قیامت کے دن پر ایمان نہیں رکھتے، اور ریاکاری کرتے ہیں، اور خرچ کرنے کے بعد دوسروں پر احسان جتاتے ہیں، تو پھر ان کی جو ہے وہ خیرات کی مثال جو ہے وہ کس سے ہے؟ جیسے چٹان سے ہے، کیونکہ چٹان جیسے سخت ہوتی ہے نا، اسی طرح ان کی نیت جو ہے اس میں اخلاص نہیں ہے، نیت جو ہے وہ جذبے کی خرابی ان کی نیت میں پائی جاتی ہے، تو اس لیے وہ جو چٹان ہے بارش سے پھسلن ہوتی ہے، مٹی اڑ جاتی ہے، مٹی بہہ جاتی ہے، بارش سے مٹی بہہ جاتی ہے، اور کوئی وہاں پہ پھل پھول روئیدگی جو ہے وہ پیدا نہیں ہوتی۔ تو ایسی خیرات جس میں اخلاص نہ ہو، جس میں نیت جو ہے وہ خالص نہ ہو، ریاکار لوگ جو ہیں ان کا عمل ایسے ہی ہے جیسے پتھر، دھوکا، کہ پتھر پر کوئی دانہ نہیں اگ سکتا، جہاں پہ رضا، رب کی رضا نہیں ہے، وہاں جو ہے وہ انفاق کچھ بھی فائدہ نہیں دے سکتا۔ پھر جو ہے وہ تیسری مثال میں آپ نے کیا پڑھا تھا کہ جن لوگوں کی نیت میں اخلاص ہے، اور وہاں پہ جو ہے وہ زور کی بارش نہ بھی ہو، وابل، وابل زور کی بارش کے لیے پڑھا تھا نا، کہ وہ نہ بھی ہو تو فتل، اگر ہلکی ہلکی بوندا باری بھی ہو، تو چونکہ زمین زرخیز ہے، इखलास ही नीयत है उनके अंदर ना। तो अगर जोर की बारिश होगी तो फिर तो बहुत ज्यादा जो है उसे फल फूल आएंगे, और अगर जोर की बारिश ना भी हुई फतलुन, तो हल्की हल्की बारिश भी अगर होगी तो फिर भी जो है वो क्या होगा कि वो कुछ ना कुछ फल जो है वो जरूर आएगा। और फिर आपने एक ऐसे बदकिस्मत इंसान की मिसाल जो थी वो पढ़ी थी कि जो बुढ़ापे में है, बच्चे छोटे छोटे हैं, और उम्र भर की कमाई उसकी जिंदगी भर का सहारा एक बाग था, मेवों से फलों से फूलों से लदा हुआ, और अचानक जो है आंधी तूफान आया और उसका बाग जो है वो तबाह बर्बाद हो गया। अब आप देखें कि अगर ऐसी हालत में कोई बूढ़ा हो, बच्चे छोटे छोटे हों, तो छोटे छोटे बच्चे बाप का दुख तो नहीं बांट सकते, उसकी खिदमत करने के काबिल भी नहीं हो सकते, उसको कमा कर भी ला के नहीं दे सकते, क्योंकि उस पर तो बोझ बने हुए होते हैं। बूढ़ा कोई बूढ़ा है और बच्चे हैं छोटे छोटे, और बाग जल गया, तो आप सोचें कि ऐसा बूढ़ा जो है वो कितना हसरतनाक होगा। आप तो सब्र करें, आप जरा अपनी आंखों को जरा बंद करें और फिर उसके बाद जरा खोलें और चश्मे तसव्वुर में सोचें कि मेरी जिंदगी भर की कमाई, आपने सदका भी दिया, आपने नमाजें भी पढ़ी, आपने रोजे रखे, हज और उमरा, सिला रहमी भी की, आपने इयादत की, ताजियत की, लोगों को पकाकर खाने भी दिए, मेहमान नवाजी की, क्या क्या नहीं आपने अपनी जिंदगी में किया। आप अपनी जिंदगी में गौर करती हैं, आपको लगता है सारी जिंदगी मैंने मेहनत और मशक्कत की है, सारी जिंदगी कमाई की है, और मैंने रब को राजी करने की जो है वो कोशिश की है, हकूक लिबाद हकूक अल्लाह दोनों जो है मैं अदा किए हैं, लेकिन ये करने के साथ साथ और गलतियां क्या की हैं। आप जरा अपना जायजा लें, आप सोचिए ना कि वो तीन मुसाफिर गार में फंस गए थे, शोर की आंधी तूफान है, अंदर थोड़ी देर के लिए गए और पत्थर उसके दहाने पर आ गया, बाहर वो मुसीबत से बचकर उन्होंने गार में पनाह ली, अब पत्थर ने गार के मुंह को जब ढांप दिया तो बड़ी मुसीबत में चले गए ना। अब वो क्या करने लगे, अब सोचने लगे कि मेरी जिंदगी में, हमारी जिंदगी में कोई ऐसी नेकी हो जिसका हम वास्ता दें, जो अल्लाह के लिए खालिस की थी, और अल्लाह हमारी मुश्किल को जो है वो आसान कर दे, हमें इस मुसीबत का जो गड़ा है इसे हमें बाहर निकाल दे। तो जरा आप भी सोचें कि आपकी जिंदगी में कौन सी ऐसी नेकी है कि आप उसे जो है उस नेकी का अल्लाह को वास्ता देकर कहें कि अल्लाह ये तो मैंने तेरे लिए की थी। कभी आपने अपनी जबान की हिफाजत की हो, जब बहुत दिल मचलता है कि इसने मुझे एक ही, मैं भी इसको जरा 10 कहूं ना, और जब कभी आपको किसी ने पत्थर मारा और आपका ईंट मारने को दिल चाह रहा था और आपने फिर सब्र किया, और कभी किसी ने आपके साथ ज्यादती की तो आपने जो है बदले में उसके साथ हुस्ने सुलूक किया, तो आप जरा अपनी जो है वो नेकियों का जायजा तो लें, आप जरा गौर तो करें। और अगर वो तीन आदमी जिन्होंने अपनी जिंदगी की इखलास की नेकी जो थी उसको ढूंढ निकाला था, तो आपको कितनी नेकियां मिलती हैं जिनको आप निकाल सकती हैं, और जो खालिस अल्लाह के लिए किए हैं, जो बड़ी मुश्किल में किए हैं, नेकियों में सबकत ले जाने की आपने कोशिश की, आप नेकी पर साबित कदम रही, आपने सब्र से काम लिया, आपने जो है वो इस्तकामत से काम लिया, क्योंकि जो है वो ये तो ऐसी चीजें तो नहीं मिल जाती ना। तो आप देख लीजिए कि आपने तीसरे पारे में सूरत अल बकरा को भी पढ़ा और उसके साथ ही जो है सूरत आल इमरान जो है ये भी शुरू हो गई। फिर इसके बाद जो है वो उन बातों को, उन आमाल को सोचें, और कहीं ऐसा ना हो कि जिंदगी भर की नेकियां जो है अगर गौर करें तो ऐसे लगे कि वो सब तो तबाह हैं, क्योंकि उसमें रियाकारी है, उसमें मैंने लोगों को बातें भी की, एहसान भी जताया, मैंने रिश्तेदारों के साथ हुस्ने सलूक किया, लेकिन साथ ही फिर हाथ हिला हिला के और सर हिला हिला के और अपनी जबान से उनको ताने भी दिए कि मैंने तुम्हारी मदद की थी, मैंने उन पर एहसान जताया, कभी रूहानी अजियत दी, कभी जिस्मानी अजियत दी, तो मैं तो साथ साथ उनको तंग भी करती रही। तो फिर सोचें कि ऐसी नेकियों का अल्लाह के हाँ हमें क्या अजर मिलेगा ना। फिर इसके साथ ही आपने ये भी पढ़ा कि पाक चीजें जो हैं उनकी खैरात करनी है, वरना अल्लाह हराम की कमाई जो है ना उसको कबूल नहीं करता। फिर आपने ये भी पढ़ा कि उन पे खर्च करना है जो कि लपट लपट कर, लिपट लिपट कर नहीं मांगते, खुददारी से काम लेते हैं, तो तलाश करके ऐसे लोगों की मदद करनी है जो खुददार हैं, जो अल्लाह के दीन में जो है वो लगे हुए हैं, जैसे कि असहाबे सुफा के दीन को सीखने और सिखाने में अल्लाह की खिदमत में वो मसरूफ थे, तो आज के दौर में भी ऐसे लोग। फिर सूद के बारे में भी पढ़ा कि सूद जो है वो हराम है, सूद जो है वो हराम है। आप जरा खुद तसव्वुर करें कि
سود کے بارے میں کتنی سخت آیات ہیں جو پڑی ہیں، کتنی ڈرانے والی آیات کہ اللہ اور اللہ کے رسول کا جو ہے وہ ان کے خلاف اعلان جنگ ہے. اللہ اور اللہ کے رسول کا اگر ایسے لوگوں کے خلاف جو ہے وہ اعلان جنگ ہے تو پھر کیا کرنا چاہیے کہ پھر ان چیزوں کو جو ہے وہ جو حرام ہے جسے اللہ منع کرتا ہے، پھر اللہ کا رسول منع کرتا ہے تو پھر ہمیں اس سے جو ہے وہ بچنا چاہیے.
اور اگر دیکھیں پتا چل جائے نا کہ ادھر آگ ہے، یا پتا چل جائے یہ باہر سانپ ہے، سانپ کاٹ سکتا ہے، یا جو ہے وہ یہ جو پانی ہے نا اس میں کچھ ملا ہوا ہے، اگر ہم پیئیں گے تو اس کا نقصان ہو سکتا ہے. تو آپ دیکھیں عام زندگی میں ہم بہت سی چیزوں کی احتیاط کرتے ہیں کہ اگر بہت گرم چیز پیئیں گے تو زبان جل جائے گی، اگر استری کو ہاتھ لگائیں گے تو ہاتھ جل جائے گا، اگر میں اپنے کپڑوں پہ کوئی کوئلہ یا دھکتی چیز رکھ لوں گی تو وہ جل جائیں گے. تو ہم اس کو اس سے دور رہتے ہیں نا. تو جب سود کے بارے میں اللہ رب العزت نے کہہ دیا کہ اللہ نے سود کو حرام کیا ہے اور تجارت کو حلال کیا ہے، تو پھر کیا کرنا چاہیے کہ سود جو ہے اس کو چھوڑ دینا چاہیے. اور سب سے بڑی بات یہ کہ سود کا مال بہت بڑا ہوا لگتا ہے جھاگ کی طرح، لیکن جو ہے وہ جھاگ کی طرح بیٹھ جاتا ہے، جھاگ پھولی بھی ہوتی ہے نا، تو سود کے اندر جو لوگ ہوتے ہیں لگتا ہے کہ بہت مال آ رہا ہے لیکن اس مال میں کوئی برکت نہیں ہوتی. بعض اوقات ان کے بچے پڑھ نہیں پاتے، رزق میں برکت نہیں، بیماریوں نے گھروں میں بسیرا کر لیا، لڑائی جھگڑے، اور اس کے بعد جو ہے وہ حرام کی کمائی جو ہے اسے اللہ اپنی رحمت اور برکت جو ہے اس کو اٹھا لیتا ہے، اسے محروم کر دیتا ہے. تو یاد رکھیں یمحق اللہ الربا ویربی الصدقات. اور پھر یہ کہ آپ دیکھیں کہ یہاں پہ اللہ اور اللہ کے رسول کا اعلان جنگ بتایا گیا ہے نا، تو آپ سوچیں کہ اگر کوئی انسان ہی کسی انسان سے لڑے تو وہ جو ہے وہ پورا نہیں آپ ہو پاتے نا. تو کہا اللہ اور اللہ کا رسول، اور جس کے خلاف اللہ اعلان جنگ کر دے تو گویا پوری کائنات جو ہے وہ ایسے شخص کے جو ہے وہ خلاف ہے. پھر اسی طرح جو ہے وہ مقروض کے ساتھ نرمی کا سلوک اور قرض کا جو لین دین ہے اس کے احکام آپ نے پڑھے، تو کیا کرنا چاہیے؟ ایک ہی بات کہ آپ دیکھیں کہ اس پارے کے آخر میں زیادہ تر مالی معاملات آئے ہیں، سورۃ البقرہ کے آخر میں زیادہ تر مالی معاملات آئے ہیں، تو کیا کرنا چاہیے کہ مال کی محبت جو ہے اس کی بجائے اللہ کی رضا جو ہے نا اس سے محبت کرنی چاہیے. اور پھر سورۃ البقرہ کے آخر میں دعا مانگنے کا ہمیں طریقہ اور سلیقہ سکھایا گیا، تو ہمیں جو ہے وہ یہ دعا جو ہے اپنی دعاؤں میں شامل کر لینی چاہیے. پھر سورۃ بنی اسرائیل کی جو تاریخ سے جو ہے وہ آپ دیکھیں، آپ اس سے پہلے پارے میں یہ پڑھ چکی تھی جو واقعہ تھا کہ حضرت داؤد علیہ السلام کا اور تالوت کا جو واقعہ تھا، تو اس سے بھی ہمیں کیا بات پتا چلتی ہے؟ ایک ہی بات کہ اللہ کو جو ہے وہ نہ تو حسب چاہیے، نہ نسب چاہیے، نہ دولت چاہیے، نہ دعوے چاہیے، ایک ہی بات کہ ہم جو ہے اپنا آپ اللہ کے سپورٹ کر دیں. اور اس کے بعد جو ہے وہ تیسرے پارے میں جو ہے وہ سورۃ آل عمران شروع ہوئی، تو اللہ کا پھر دوبارہ تعارف اور آیات محکمات اور متشابہات، دو طرح کی آیات کے بارے میں پڑھا، اور ہمیں دونوں پر ایمان لانا ہے. متشابہات کے پیچھے نہیں پڑھنا جن کے مفہوم اور مطالب جو ہے اس کے تعین میں مشکل ہوتی ہے، تو اس کے پیچھے نہیں پڑھنا، اور جو محکمات ہیں اس پر جو ہے وہ ایمان لانا ہے. اور آپ دیکھیں کہ آپ سورۃ آل عمران میں ایک ہی بات کی تکرار پڑے گی جو کہ تیسرے پارے میں بھی ہے اور چوتھے میں بھی آپ پڑھیں گی، کہ اللہ کے پاس دین دین اسلام ہے، ان الدین عند اللہ الاسلام، پوری کائنات کا دین ہے اور مسلمانوں کا دین ہے، انبیاء کا دین ہے، اور پھر اس کے ساتھ جو ہے وہ اہل کتاب کو جو ہے وہ ان کا کردار بھی بتایا اللہ تعالیٰ نے، اور اس کے ساتھ انہیں تنبیہ بھی کی کہ یہ دین تم قبول کر لو. اور اب یہاں پر جو ہے حضرت مریم علیہ السلام کے گھرانے سے جو ہے وہ مثال دی ہے، جیسے رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت میں اللہ کی محبت ہے، تو ساتھ ہی حضرت مریم علیہ السلام کا ذکر جو ہے وہ کیا گیا ہے کہ وہ اللہ کی بندی تھی اور ان کا بیٹا جو اللہ کا رسول تھا وہ بھی اللہ کا بندہ تھا، اور حضرت عیسیٰ علیہ السلام ایسے ہیں جیسے کہ حضرت آدم علیہ السلام. پھر اللہ تعالیٰ نے کلمہ سوا سکھایا کہ ایک کلمے کی طرف آ جاؤ، اور وہ کیا ہے کہ ایک اللہ کو رب بنایا جائے، اس کے ساتھ کسی کو شریک نہ کیا جائے. پھر اس کے بعد جو یہودیوں کی سازشیں تھیں، جو ان کا کردار تھا، ان کا جو حسد تھا، تعصب تھا، اس کے بارے میں ذکر کیا، اور اس طرح پھر نجران کے وفد کے بارے میں ذکر کیا
اور پھر آخر میں تیسرے پارے کے ایک ہی بات رکھی کہ انبیاء علیہ السلام کا دین ایک ہی تھا اور وہ تھا دین اسلام جو پوری کائنات کا دین ہے. اور ہم سب کو بھی پھر کیا کرنا چاہیے, اپنے آپ کو اللہ کے سپرد کر دینا چاہیے. رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پہ فرمایا کہ قیامت کے دن اللہ تعالیٰ سب سے کم عذاب والے دوستی سے فرمائیں گے, اگر تیرے پاس دنیا اور مافیا ہو تو کیا تم اسے فدیے میں دے دو گے؟ وہ کہے گا ہاں. اللہ تعالیٰ فرمائے گا جب تو انسانی شکل میں تھا تو میں نے تجھ سے اس سے آسان تر بات کی طلب کی تھی اور کہا تھا کہ تو توحید پر قائم رہنا کہ پھر میں تجھے جہنم میں داخل نہیں کروں گا, مگر تو شرک پر اڑا رہا. تو کیا کرنا چاہیے کہ قیامت کے دن جہاں پہ صرف اعمال کے سوا جو ہے وہ اور کوئی کرنسی کام نہیں کرے گی, صرف اللہ کی اطاعت جو ہے نا یہی پونجی جو ہے وہ کام آئے گی, تو کیا کرنا چاہیے؟ اپنے آپ کو اللہ کی سپردگی اور اللہ کی اطاعت میں جو ہے وہ دے دینا چاہیے. اللہ تعالیٰ ہم سب کی کوششوں کو قبول کرے, ہم سب سے راضی ہو جائے, ایمان لا کر عمل صالح کرنے والا بنائے, اور ہمیں قرآن سے محبت سکھا دے, ہمیں قرآن پر عمل کرنا سکھا دے, اور ہمیں اس کے لیے محنت مشقت اور قربانی کرنے والا بنا دے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک.